तफसीर सूरत हदीद, इसके मक्की और मदनी होने में इख्तलाफ है। बाज लोग ये कहते हैं कि ये मदनी सूरत है और बाज ये कहते हैं कि ये मक्की सूरत है। बहरहाल ज्यादातर लोगों ने सूरत हदीद को जो है वो मदनी सूरत ही कहा है। सूरत हदीद मदनी सूरत है, इसके चार रुकू 29 आयात हैं। अल्फाज कलेमात की तादाद 586, हुरूफ 2599 हैं। और सूरत हदीद से मुसब्बहात का सिलसिला शुरू होता है। मुसब्बहात का लफ्ज जो है वो सीन बा हा से निकला है और इसके मानी है तस्बीह बयान करना, पाकी बयान करना। सीन बा हा के मानी है तैरना, जैसे स्विमिंग करने वाला स्विमिंग करता है ना, तैरता है तेजी से, तो इसी तरह सब्बहा के मानी क्या है कि अल्लाह की पाकी बयान करना। और आप देखेंगी कि पांच सूरतों को हदीस में मुसब्बहात के नाम से याद किया जाता है। ये पांच सूरतें हैं जिनके शुरू में सब्बहा या युसब्बहु आया है। इनमें से पहली सूरत हदीद है और दूसरी सूरत हशर, तीसरी सफ, चौथी जुमा, पांचवी तगाबुन। अबू दाऊद तिर्मिजी निसाई में हजरत अरबाद ऐन रा बा अलिफ द्वाद, हजरत अरबाद बिन सारिया से रवायत है रजी अल्लाह अन्हो कि रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम रात को सोने से पहले ये मुसब्बहात पढ़ा करते थे और आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि इनमें एक आयत ऐसी है जो हजार आयतों से अफजल है और वो आयत है आयत नंबर 3। फिर आप देखें कि इमाम इब्ने कसीर जो हैं वो भी, उनके बारे में आता है कि वो ये रवायत नकल करने के बाद फरमाते हैं कि वो अफजल आयत सूरत हदीद की ये आयत है, वल अव्वलु वल आखिरु वल ज़ाहिरु वल बातिनु वहुवा बिकुल्ली शैइन अलीम। पांच सूरतों में जिनमें से तीन सूरतें हदीद, हशर और सफ, इसमें आगाज हुआ है सब्बहा से, सब्बहा, और सब्बहा ये माजी का सीगा है, तस्बीह बयान की। और आखिरी दो सूरतें हैं जुमा, तगाबुन, उसमें आगाज है युसब्बहु से और युसब्बहु फेल मजारे का सीगा है और फेल मजारे में हाल और मुस्तकबिल दो जमाने पाए जाते हैं, तस्बीह बयान करती है, तस्बीह बयान करेगी। तो एक जगह माजी और दूसरी सूरतों के आगाज में फेल मजारे, हाल और फ्यूचर, तो किस चीज की तरफ इशारा है कि अल्लाह की तस्बीह, अल्लाह का जिक्र हर जमाने में हर वक्त माजी, हाल, मुस्तकबिल उसमें जारी रहना चाहिए, जारी रहता रहा और जारी रहेगा। सूरत हदीद, हदीद का नाम सूरत हदीद की आयत नंबर 25 से लिया गया है, वह अनजल नल हदीद, और हमने नाजिल किया हदीद। हदीद के मानी होते हैं उसके लोहे के, जुखरुफ के मानी होते हैं सोने के, सोना चांदी, और हदीद के मानी है सोने के। और इस सूरत का हदीद के मानी है लोहे के और जुखरुफ के मानी है सोने और चांदी के। और इस सूरत का मौजू और मजमून, इसमें ईमान के तकाजे बताए गए हैं और ईमान लाने के बाद नेकी में मुसाबकत इख्तियार करना उसका शौक दिलाया गया है। और नंबर 3, इस सूरत का मौजू इन्फाक फी सबीलिल्लाह की तलकीन है कि मादियत से हटकर रूहानियत के लिए जियो। दुनिया क्या है? मादियत। आखिरत क्या है? रूहानियत। ये वो सूरत है जो हमारे अंदर माल की मोहब्बत को दबाती है, आखरत के शौक को उभारती है, आखरत का शौक और उसकी रग़बत जो है वो दिलाती है कि दुनिया में रहना है और आखरत में जीना है। सब्बहा लिल्लाहि मा फिस्समावाति वल अर्द वहुवल अज़ीज़ुल हकीम। सब्बहा तस्बीह की, लिल्लाही अल्लाह की, मा फिस्समावाति जो आसमानों में है, वल अर्दी और जमीन। हमें कुरान से ये पता चलता है आसमान सात हैं और जमीनें कितनी हैं, वो भी सात हैं, लेकिन यहाँ पे जमीन वाहिद इस्तेमाल किया गया और असमावात जमा इस्तेमाल किया गया। तो याद रहे अल अर्द क्या है, इस्म जिन्स है, इस्म जिन्स है, ये वाहिद जमा मुजक्कर मुअन्नस सब के लिए इस्तेमाल किया जाता है। तो जो मखलूक भी आसमानों और जमीन में है वो अल्लाह की तस्बीह बयान करती है। तस्बीह क्यों ना बयान करे और वो तस्बीह क्यों बयान करती है, वहुवल अज़ीज़ुल हकीम और वो गालिब है, हिकमत वाला है, इसलिए तस्बीह बयान करती है कि अल्लाह ही जो खालिक है कायनात का, वही मालिक है, उसी को इख्तियारात और तसर्रुफ हासिल है और वो जो है वो अजीज के मानी क्या है, गालिब के भी हैं और एक मानी और है जबरदस्त, और एक मानी और भी है कुव्वत इक्तदार के साथ साथ इज्जत वाला भी। तो यहाँ पे असल में इक्तदार और गलबे के मानी में ये लफ्ज इस्तेमाल हुआ है और हकीम के दो मानी हैं, एक है हिकमत से ये लफ्ज और दूसरा है मोहकम मजबूत, उसके फैसले मोहकम हैं और उसके फैसले हकीमाना हैं। अब आप देखें कि सूरत वाकया उसका इख्तिताम जो है वो किस बात पर हुआ, फसब्बिह बिस्मि रब्बिकल अज़ीम, और सूरत अल हदीद का आगाज किस पर हुआ, सब्बहा लिल्लाहि मा फिस्समावाति वल अर्द वहुवल अज़ीज़ुल हकीम। कितनी खूबसूरत मुनासबत है, कहते हैं ये दोनों सूरतें जुड़वा सूरतें हैं, दोनों सूरतों में मुसाफकत मसारियत। सूरत वाकया में तीन ग्रोहों का जिक्र है, एक साबिकुनुल अव्वलून, एक दाएं हाथ वाले और तीसरे हैं साबुल मशमा। और इस सूरत में भी जो है वो नेकियों का शौक, नेकियों की तरफ दौड़, और आगाज में भी अल्लाह ताला ने ये बात कही कि अल्लाह की तस्बीह बयान कर रही है हर चीज जो आसमान और जमीन में है, कायनात का जर्रा जर्रा अल्लाह की हम अल्लाह की तस्बीह के गुण गाता है। अच्छा फिर आप देखें कि तस्बीह जो है वो दो तरह की होती है, एक तस्बीह होती है मिकाल से, जबाने मिकाल, मिकाल कौल से है ना, जबाने मिकाल के मानी क्या है, बोल कर, और दूसरी तस्बीह होती है जबाने हाल से। तो यहां पर जो है क्या फरमाया जा रहा है कि कायनात का जर्रा जर्रा अल्लाह की तस्बीह बयान कर रहा है, और मुफस्सरीन कहते हैं कि ये दोनों तरह की तस्बीह हो सकती है, जबाने हाल से भी और काल से भी। जबाने हाल से तस्बीह क्या है कि कायनात की एक एक चीज जो जमादात से ताल्लुक है, जमी हुई है, पहाड़ हैं, जो नबातात से हैं, जो हैवानात से हैं, वो क्या कर रही हैं, वो अल्लाह की तस्बीह बयान कर रही हैं। जैसे आपने सूरत बनी इसराइल की आयत 44 में पढ़ा, वलकिल्ला तफ़क़हूना तस्बीहहुम, लेकिन तुम इनकी तस्बीह जो है उसको समझते नहीं हो। ये कायनात का जर्रा जर्रा, ये आसमान, ये जमीन, ये सूरज, ये चांद, ये सितारे, ये पत्थर, ये दरख्त, सब अल्लाह की तस्बीह बयान करते हैं, लेकिन ए इंसान अल्लाह की ये जो तस्बीह बयान की जाती है तुम इस तस्बीह को समझते नहीं हो कि ये सूरज चांद सितारे हवाएं बादल मौसम फूलों का खिलना फलों का पकना सितारों का जगमग जगमग करना पौधों का लहराना और इसके अलावा आबशारों का बहना, ये सारी तस्बीहात जो हैं ये जो कायनात का जर्रा जर्रा बयान करता है ए इंसान, तो अल्लाह की तस्बीह जो है वो समझता नहीं है। इसी तरह सूरत नूर आयत 41 को पढ़िए, अलम तरा अन्नल्लाहा युसब्बिहु, क्या आपने देखा नहीं कि तस्बीह बयान करता है अल्लाह की, कौन और किसके लिए बयान करता है, लहू अल्लाह के लिए, मन फिस समावाती वल अर्थ, जो भी आसमानों और जमीन में है, गोया के कुल मखलूकात अल्लाह की तस्बीह बयान करती है। फिर साथ ही कहा वत्तैरु, और परिंदे वो कैसे बयान करते हैं तस्बीह, साफात पर फैलाए हुए। बजाहिर आप देखें कि साफात परिंदे उड़ रहे हैं, अल्लाह ताला सूरत नूर की आयत 41 में कह रहे हैं कि वत्तैरु साफात पर फैलाए हुए, वास्तिफातिन है वो पर फैलाए हुए हैं, लेकिन वो मेरी तस्बीह बयान कर रहे हैं। फिर आप देखें कुल्लुन कद अलिमा सलातहु व तस्बीहहु, हर एक की नमाज और तस्बीह उसे मालूम है कि आसमान और जमीन में परिंद हैं, पत्थर हैं, दरख्त हैं, पहाड़ हैं, जो कुछ भी हैं, कुल सब के सब उनको पता है कि कैसे तस्बीह बयान करनी है। तो क्या कहा जा रहा है कि ए इंसानों ए जिन्नों, सूरत अर-रहमान में आपने पढ़ा ना कि जिन्नों और इंसानों दोनों की तरफ जो है दोनों को मुखातिब किया गया कि ए इंसानों और जिन्नों तुम सोचो तो सही कि तुम्हें शऊर और इरादे की दौलत से माला माल किया, तुम्हें ये इंतखाब दिया चाहे अच्छा करो या बुरा, तुम्हारी रहनुमाई की अंबिया को भेजकर, लेकिन ए इंसान तू क्या कर रहा है, तू सोच तो सही। और आपको ये भी पता है कि हजरत दाऊद अलैहिस्सलाम के साथ अल्लाह ताला ने जो है पहाड़ भी मुसखर कर दिए थे, जिबाल तैर मशूरा इकट्ठे हो जाते थे, और जब हजरत दाऊद अलैहिस्सलाम जो थे वो पढ़ते थे, किसको पढ़ते थे, जबूर को, और लहने दाऊदी बहुत खूबसूरत पढ़ते थे, मसलन अभी क्लास की शक्ल में आप सूरतें सब मिलकर इकट्ठा पढ़ रही थी, बहुत अच्छा लग रहा था। जिसको नहीं भी आता उसका दिल चाहता है कि मैं भी गुनगुनाने लगूं। आप जो पढ़े और अच्छे से पढ़े तो पास वाला भी वो पढ़ना चाहता है। तो दाऊद अलैहिस्सलाम अल्लाह की तस्बीह जब बयान करते थे, जबूर जब पढ़ा करते थे, तो परिंदे जमा हो जाते थे और पहाड़ चलने लगते थे और वो आपके साथ तस्बीह बयान करते थे। तो ये आयत नंबर एक जो है ये अल्लाह की तौहीद को बयान करती है, ये अल्लाह का तारुफ देती है कि कायनात का जर्रा जर्रा अल्लाह का कहना माने और अल्लाह की किब्रियाई, अल्लाह की हम्द और अल्लाह की तस्बीह बयान करे, और ए इंसान तू भी तस्बीह बयान कर, और तू कैसे अल्लाह को भूल जाएगा, और तू क्यों ना तस्बीह बयान करे, और तेरे अंदर ऐसी हिम्मत और जुर्रत कैसे आ गई कि तू अल्लाह की नाफरमानी करे, तू अल्लाह को झुटलाए। वहुवल अजीजुल हकीम, के वही गालिब है और वही हिकमत वाला है। तो आप देख लीजिए कि यहां पर अल्लाह ताला की सिफात का तारुफ सूरत हदीद में बड़ा जबरदस्त है, और आगाज में ही लिल्लाह अल्लाह का जिक्र किया गया, अल्लाह अल्लाह का जाती नाम है, बाकी सारे नाम अल्लाह के सिफाती नाम है, और दूसरा नाम जो अल्लाह का लिया गया अल अजीज, और तीसरा अल हकीम, और ये तारुफ करवाने के बाद फिर अल्लाह ताला क्या कहते हैं, लहू मुल्कुस समावाति वल अर्द। आप सोचे तो सही, बताया ये जा रहा है कि पूरी कायनात में, पूरी दुनिया में जो है वो अल्लाह का गलबा है, उसके फैसले हैं, और वही अजीज और हकीम है, वही जबरदस्त है, वही कादिर है, उसके फैसले नाफिज होने से कोई रोक नहीं सकता, उसके फैसले हकीमाना भी है, मोहकम भी है। और अब कहा जा रहा है लहू मुल्कुस समावाति वल अर्द, उसी के लिए है बादशाहत, उसी के लिए है हकूमत, किसकी, आसमानों की और जमीन की, युही व युमीत, वो जिंदगी बख्शता है और मौत देता है। युही का रूट क्या है, हाया, जिंदगी देना किसके कब्जा कुदरत में है, अल्लाह के। वायुमीतु इसका रूट क्या है, मीम मौता, सब बोला करें ऊंची आवाज में, युमीतु का रूट क्या है, मीम मौता, और इसका मतलब है मौत देना, वायुमीतु वो मौत देता है। योगी और युमीत जो है ये مزارے کے سیغے ہیں کہ وہ زندگی دیتا ہے دیتا رہے گا، اور ویمیت وہ موت دیتا ہے اور موت دیتا رہے گا. تو زندگی اور موت جو ہے نا یہ کسی انسان کے قبضہ قدرت میں نہیں ہے، خالق بھی وہی ہے مالک بھی وہی ہے، ملک. اب آپ دیکھیں کہ جتنے بھی بادشاہ ہیں دنیا میں تو ان سب کی بادشاہت عارضی ہے. آپ دیکھ لیں کسی ایک ملک کی آپ ہسٹری دیکھ لیں، آپ مثال کے طور پہ آپ پاکستان کو لے لیں، ایوب خان گیا تو پھر کون آیا؟ بھٹو. بھٹو گیا تو کون آیا؟ یحییٰ. یحییٰ پھر وہ گیا تو کون آیا؟ ضیاء الحق. ضیاء الحق گیا تو کون آیا؟ نواز شریف. آگے پیچھے بھی ہو جائے، گھبراہٹ کی کوئی بات نہیں، ہم کوئی ہسٹری نہیں لکھ رہے، لیکن مقصد کیا ہے کہ کتنے بادشاہ آئے گئے نا. نواز شریف گیا، پھر بے نظیر، پھر آپس میں آتے جاتے بھی رہے، آگے پیچھے پریشان نہ ہو، اور پھر مشرف بھی اور پھر آصف زرداری بھی. اور آپ دیکھیں کہ آپ یہ بات اس بات پہ سوچیں کہ ایوان صدر میں کتنے لوگ یعنی آتے ہیں اور کتنے لوگ جاتے ہیں، کتنی بادشاہتیں آتی ہیں اور کتنے انقلاب آتے ہیں، عروج اور زوال سخت الٹتے ہیں. ہر گورنمنٹ آتی ہے اور جو اس کے چہیتے ہوتے ہیں، ہواری ہوتے ہیں، وہ اوپر آ جاتے ہیں، جو دوسرے ہوتے ہیں وہ نیچے آ جاتے ہیں. خافضۃ الرافعہ. دنیا میں بھی جب عارضی جو ہے طور پر بادشاہت آتی ہے تو نیچے والے اوپر، اوپر والے نیچے، یہ پست اور بالا کا سلسلہ چلتا ہے. لیکن اصل بادشاہت اللہ کی بادشاہت ہے، اصل بادشاہت اللہ کی بادشاہت ہے. تمام بادشاہ اللہ کے سامنے دم بخود کھڑے ہوں گے، اور اللہ تعالیٰ کہے گا، یہ حدیث قدسی کے الفاظ ہے، عین الجبارون عین القہارون. کہاں ہے دنیا کے جبار، کہاں ہے دنیا کے قاہر؟ اور آسمان اور زمین کو لپیٹ کر، جیسے رومال نہیں لپیٹ لیا جاتا، اللہ تعالیٰ ایک مٹھی میں لے لے گا، اور پھر اس کے بعد کہے گا کہ میں ہوں جو ہے وہ جبار، میں ہوں قہار، میں ہوں اصل بادشاہ. اور پھر حساب کتاب ہوگا، وہ بڑا ہی سخت وقت ہوگا. تو یہاں پہ بھی بتایا جا رہا ہے کہ زمین اور آسمانوں کی سلطنت کا مالک وہی ہے، وہی زندگی دیتا ہے، وہی موت دیتا ہے. وَهُوَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ. اور وہ ہر چیز پر قدرت رکھتا ہے. یہاں پہ اللہ تعالیٰ کا تعارف کروایا جا رہا ہے کہ لوگوں، تم اللہ تعالیٰ کے بارے میں سوچو تو صحیح کہ اللہ رب العزت کی ذات ایسی ذات ہے کہ جس کے جو غالب بھی ہے، بادشاہت بھی اسی کی، فیصلے اس کے محکم بھی، اور اس کے بعد جو ہے وہی ہر چیز پر قدرت رکھتا ہے. اب آپ کے ذہن میں یہ سوال پیدا ہو سکتا ہے کہ عزت تو ہمارے پاس بھی ہے اور طاقت تو ہمارے پاس بھی ہے، اور کوئی یہ بھی سوچ سکتا ہے کہ جیسے مثلا جیسے فرعون کہتا تھا کہ میں زندگی بھی دیتا ہوں اور موت بھی، کیسے اس نے کیا تھا؟ اس نے جو ہے وہ جب جھٹلایا اللہ کو تو کہا کہ میں زندگی دیتا ہوں اور موت بھی. پھر اس نے کیا کیا کہ ایک شخص جو بے گناہ جا رہا تھا نا، اس کو اپنے پولیس والوں کو کہا کہ اس کو پکڑو، اس کو انہوں نے پکڑا اور پھر اس کو موت کے گھاٹ اتار دیا. پھر جیل میں سے ایک آدمی کو لیا اور کہا کہ اس کو آزاد کر دو، کہا کہ دیکھو. بعض کہتے ہیں نمرود نے ایسا کیا تھا. تو نمرود اور فرعون جو ہیں انہوں نے خدائی کا دعویٰ کیا تھا، اور وہ کہتے تھے کہ زندگی، موت، سزائیں دینا، عزت دینا، اقتدار یہ ہمارے ہاتھ میں ہے. لیکن جب اصل بادشاہ تو اللہ ہے نا، اور جب اللہ جو ہے ان کو پکڑنے پر آیا جو زندگی دیتا ہے اور موت، تو پھر کیا کیا کہ نمرود جو ہے اس کا خاتمہ اس کی زندگی کا مچھر سے ہوا. مچھر سے، ایک معمولی سا کیڑا ہے، معمولی سا، چھوٹا سا، چھوٹے سے پر، اور وہ کہتے ہیں کہ اس کے ناک میں گھس کر اس کے دماغ میں جب پہنچا تو اسے موت واقع ہو گئی. اور فرعون سمندر کی لہروں کے سپرد اس کو کر دیا، اس کو، اس کے تخت، اس کی بادشاہت، اس کا لاؤ لشکر سمیت، کہ اس کے پیچھے رونے والا بھی کوئی نہ بچا. ایسی عبرتناک تھی اس کی موت، نہ آسمان اس پہ رویا نہ زمین اس پر روئی. تو اصل بات کیا ہے؟ لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ يُحْيِي وَيُمِيتُ وَهُوَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ. اور وہ ہر چیز پر قدرت رکھتا ہے. حضرت ابو ذر غفاری رضی اللہ عنہ کا نام آپ نے سنا ہے، اور ان کا فقر بڑا مشہور ہے، درویشی. اور बस जैसे दुनिया को ही छोड़ दिया जाए, इस तरह का इनका हाल था। और फिर एक वक्त ऐसा भी आया कि ये जंगल में जाके बस गए, जंगल में जाके बस गए। अब ये था कि इनको, अगर इनको जंगल में जाके मौत आ जाती है तो इनको नहलाएगा कौन, धुलाएगा कौन, इनका जनाजा कौन पड़ेगा। और कहते हैं सहाबा की एक जमात थी, कहीं जा रही थी, और उस दौरान जो है जैसे उनको जो है रास्ते में उनको ठहरना था, और वो जैसे एक रोशनी सी या थोड़ा धुआं निकलता देखकर, या जैसे कोई वहां पे किसी के आसार देखकर, वो उस तरफ को जब आए तो यहाँ पे हजरत अबू जर गफारी रजी अल्लाह अन्हु थे, और इनका आखिरी वक्त था और ये फौत हो चुके थे। और ये आए, इन्होंने इनको नहलाया भी और इनका नमाज जनाजा भी पढ़ाया। अब आप देख लें कि अब जंगल में है, अल्लाह वाला है, तो वो मुसाफिरों ने सफर तो इस नीयत से नहीं किया होगा। अभी कल परसों की बात है कि एक बहन ने, कोई मेहमान आने वाले थे अमेरिका से, और चिकन जो है उसको रोस्ट किया, रात को रोस्ट करते वक्त सोचा नहीं था, वो तो मेहमानों के लिए सोचा था, लेकिन अगले दिन सुबह में किसी की डेथ की खबर मिल गई तो वो वहां चला गया, है ना। आप सोचते हैं कुछ है, होता कुछ है, और असल में अल्लाह ताला उन्हीं के लिए, जिस घर में डेथ हुई उन्हीं के लिए वो चिकन तैयार करवा रहे थे, वरना वो कभी भी शायद तैयार ना करती, जिस मसरूफियत में वो थी तो कभी भी तैयार ना करती, क्योंकि कुरान क्लास पढ़ाई, अब कौन से दिन है कि अब इस वक्त करे, वीकेंड पे चलो सोच लेते हैं, फराखत में सोच लेते हैं, लेकिन अल्लाह जो चाहे करे, कभी किसी से पकवाता है, खिलाता किसी को है, कभी किसी को रिस्क देता है, किसी और के लिए देता है। तो असल बात है वहुवा अला कुल्ली शैइन कदीर, वो हर चीज पर कुदरत रखता है। और ये अगली आयत जो आयत नंबर 3 है मेरी बहनों, ये वो आयत है जो हजार आयतों से अफजल है, क्योंकि हमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस ही मिलती है, और इमाम इब्ने कसीर रहमतुल्लाह अलैह भी यही फरमाते हैं कि वो अफजल आयत जो सूरत हदीस की आयत है वो यही आयत है। वल अव्वल वल आखिर वज़्ज़ाहिर वल बातिन वहुवा बिकुल्ली शैइन अलीम। वल अव्वलु, वो अव्वल है, वल आखिरु, और आखिर भी, वज़्ज़ाहिरु, और जाहिर भी, वल बातिनु, और बातिन भी, वहुवा बिकुल्ली शैइन अलीम, और वो हर चीज का इल्म रखता है। अब आप देखिए कि यहां पर अल्लाह ताला की चार सिफात का जिक्र किया गया है। ये चार सिफात का जिक्र क्यों किया गया? असल में अहाताए इल्म के लिए। पहली आयत में अल्लाह ताला के अहाताए कुदरत का जिक्र किया गया, और यहां पे अल्लाह के अहाताए इल्म का जिक्र किया है। और याद रखिएगा, अल्लाह की सिफात जो हैं सिफाते ताम हैं, मुकम्मल सिफात हैं, और जो इंसान की सिफात हैं, इंसान की सिफात सिफाते नाकिस हैं। हम में से भी कोई शख्स जो समझता है, जैसे फिरौन नमरूद समझते थे कि कुदरत हमारे पास भी है, लेकिन हमेशा के लिए नहीं, अव्वल से और आखिर तक नहीं। अल्लाह है जो के वल अव्वलु वल आखिरु, अव्वल से, अल्लाह अव्वल से भी इकतदार वाला है और रहती दुनिया तक इकतदार वाला रहेगा। इसी तरह यहाँ पे अल्लाह का अहाताए इल्म किया जा रहा है कि अल्लाह ही पूरी कायनात का वारिस है, मुल्क बादशाहत उसी की है। और आप देखिए कि ये जो लफ्ज अव्वल है इसके मानी क्या हैं? जैसे आप किसी चीज को भी जो है वो गिनते हैं, 1 2 3 4, 1 2 3 4 5, तो एक से पहले क्या है? कुछ भी नहीं ना। और अगर आप हजार लाख करोड़ कितनी भी गिनती कर लें, उसके बाद क्या है? कुछ भी नहीं। तो असल में यानी किसी चीज की स्टार्ट से पहले भी अल्लाह है, और हम जो जाहिरी तौर पे किसी चीज को काउंट कर रहे होते हैं, और हमारा इल्म जहां पे आकर थक जाता है, हमें किसी चीज की इब्तदा भी नहीं पता और उसका इख्तिताम भी नहीं पता, तो वो किसको पता है और वो कौन है? वो अल्लाह है और अल्लाह की जात है। तो अल्लाह ताला की जात जो है, तमाम दुनिया की जो चीजें हैं उस पर अल्लाह को तकद्दुम हासिल है, तमाम चीजें जो हैं उन पे अल्लाह को अव्वलियत हासिल है, हर चीज की इब्तदा से भी अल्लाह बरतर और बेहतर है, जैसे मसलन हम गिनती की इब्तदा हम एक से कर रहे हैं, जीरो, ज्यादा से ज्यादा जीरो आप लगा देंगे शुरू में, अब उससे पहले क्या था, हम उस पे आके रुक जाते हैं, थक जाते हैं, लेकिन क्या है हमारा जहन भी जिसका अहाता नहीं करता, और ये अल्लाह की जात है। तो अल्लाह ताला अव्वल है, हर चीज का रुजू जो है वो अल्लाह ही की तरफ है। और दूसरी बात जो है वो यहां पर जो कही गई वल आखिरू, और वो आखिर भी है, इसके माने क्या है कि तमाम दुनिया में जो चीजें हैं उनको फना है, लेकिन अल्लाह ताला की जात जो है उसको फना नहीं है, अल्लाह की जात बाकी रहेगी, हमेशा हमेशा तक रहेगी। मसलन कुल्लु शैइन हालिकुन इल्ला वजहा, हर चीज हिलाक होने वाली है सवाए अल्लाह की जात के। फिर आप सूरत अर्रहमान आयत 26 और 27 में पढ़ चुकी, कुल्लु मन अलैहा फान वयबका वजहु रब्बिका ज़ुल जलाल वल इकराम, कि अल्लाह की जात ही बाकी रहने वाली है, जो जलाल वाली है और करम वाली है, बड़ी इज्जत वाली है, बाकी सब चीजों को फना है। कुल्लु मन अलैहा फान वयबका, और बाकी रहेगी जात सिर्फ अल्लाह की, या ज़ुल जलाल वल इकराम, तो ये अल्लाह ही की जात है। या हय्यू या कय्यूम, जिंदा भी है, कायम रहने वाली है, कायम रखने वाली है। तो आखिर के फिर मानी क्या है कि सारी मखलूक को फना है, सिर्फ अल्लाह की जात है, और ये उसका इम्तियाज है कि अल्लाह की जात जो है वो बाकी रहेगी। वही अब्दुल अब्द है, उसी को दवाम है, और हर एक निहायत की इंतहा का जो आखिर है वो भी उसी के तहत है। तो उसी की जात है जो सबका मुंतहा है और सबका मर्जा है। तो ये है असल बात। फिर इसके बाद तीसरी सिफत है वज़ाहिरु, कि वो जाहिर है। अब आप देखें कि जाहिर और बातिन, अव्वल का मुतजाद क्या है आखिर, इसी तरह जाहिर का मुतजाद क्या है बातिन, तो इन दोनों की असल क्या है, जोहारा और बातोए नून, ठीक है। जाहिर किसे कहते हैं, पीठ को कहते हैं, और बतन किसे कहते हैं, पेट को कहते हैं, है ना। और असल में इसी से जोहर या जाहरुन हर उस चीज को कहा गया जो कि इंसान की इदराक में आए, यानी पीछे की तरफ, तो पीठ के लिए भी इसको इस्तेमाल किया जाने लगा। और इसी तरह जैसे जाहिर हो जाए जो चीज जाहिर हो जाए उसको भी कहा जाने लगा जाहरुन, जाहिर, जो कि जाहिर हो गई। और बतन जो है हर उस चीज को कहा जाने लगा जो कि छुपी हुई हो, जैसे तो पेट है ना, आप में से कोई कहेगा कि बतन पेट को कहते हैं तो नजर भी आता है, लेकिन एक जो है वो छुपी हुई है और एक जो है वो जाहिर, एक दूसरे का ओपोजिट। जैसे वजारु जाहिर अल इस्मी व बातिना, गुनाह की बेरूनी अंदरूनी कैफियत और हालतों से अलहदा हो जाओ, उनको छोड़ दो। बतानत, जैसे ना वला तत्तखिजू बिताना मिन दूनकुम, ये भी आप पढ़ चुकी कि अहले ईमान ईमान वालों को छोड़कर दूसरों को अपना बिताना ना बताएं बनाएं, बिताना का मतलब कि अंदरूनी दोस्त ना बनाएं। तो बताया ये जा रहा है यहाँ पे कि अल्लाह जाहिर भी है और अल्लाह मख्फी भी है, कि जब कुछ भी नहीं था तब भी अल्लाह था, और जब कुछ नहीं रहेगा तब भी अल्लाह रहेगा। वो सब जाहिरों से बढ़कर जाहिर है, वो दुनिया में जो कुछ जाहिर हो रहा है तो ये अल्लाह का नूर है, अल्लाह के नूर का इजहार है जो कि दुनिया में हम सबको नजर आता है। अच्छा, इस सिलसिले में हमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की एक बड़ी खूबसूरत हदीस मिलती है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये दुआ जो है ये सिखाई, और ये दुआ जो है ये इमाम अहमद ने, इमाम मुस्लिम ने, तिर्मिजी बहकी ने, हजरत अबू हुरैरा से भी, और हाफिज अबू याला मुस्ली ने भी अपनी जो किताब है उसमें हजरत आयशा रजी अल्लाह अन्हा से इस दुआ को जो है वो रवायत किया है। और हमें ये भी पता चलता है कि हजरत फातिमा रजी अल्लाह अन्हा को आपने ये दुआ सिखाई थी। तो यानी गोया के हमें मुख्तलिफ तरीके से ये बात जो है वो मिलती है। तो رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت فاطمہ کو جو دعا سکھائی تھی، یہ ترمذی کی روایت جو حضرت ابو ہریرہ کی ہے اس سے ہمیں پتہ چلتی ہے، اور وہ یہ ہے اللہم رب السماوات السبعی ورب العرش العظیم وربنا ورب کل شیء منزل التوراۃ والانجیل والفرقان خالق الحب والنوا اعوذ بکا من شر کل شیء انت آخذ بناسیت انت الاول فلیس قبلک شیء وانت الاخر فلیس بعدک شیء وانت الظاہر فلیس فوقک شیء فوقک شیء وانت الباطن فلیس دونک شیء اقضی عنی الدین واغننی من الفقر. اور آپ دیکھ لیجئے کہ اسی طرح جو ہمیں ایک دعا جو ہے، جیسے یہ تو میں نے کہا کہ حضرت عائشہ نے بھی اس کو روایت کیا، اسی طرح حضرت ابو ہریرہ نے بھی روایت کیا، انت الاول فلیس قبلی کا شیء وانت الاخر فلیس بعدو کا شیء وانت الظاہر فلیس فوق کا شیء وانت الباطن فلیس دون کا شیء. تو آپ اس دعا کے اندر یہ صفات جو ہے نا ان کو بھی دیکھ سکتی ہیں. اچھا، یہ جو دعا ہے اس سلسلے میں جو ہے وہ حضرت عبداللہ بن عباس رضی اللہ عنہ جو ہے وہ کیا فرماتے ہیں، یہ دعا جو ہے اس کی اندر جو صفات ہیں یہ آیت نمبر 3 میں بھی ہیں، اور آیت نمبر 3 کے بارے میں جو ہے وہ حضرت عبداللہ بن عباس کیا فرماتے ہیں کہ اگر تمہارے دل میں اللہ کے بارے میں یا دین کے معاملے میں کوئی شیطانی وسوسہ آئے یا شیطان کوئی وسوسہ ڈالے تو یہ آیت پڑھ لیا کرو، هو الاول والآخر والظاہر والباطن وهو بكل شيء علیم. تو یہ آیت جو ہے جو دل میں وسوسے ہیں نا اس کو ختم کر دے گی. مثلا ابھی آج میرے پاس ایک اسٹوڈنٹ آئی اور کہنے لگی کہ جیسے مطلب کسی نے بھی زندگی میں اس کے ساتھ کوئی بھی برا سلوک کیا ہوگا اور اس نے اس کو معاف کر دیا اور اچھا سلوک اب اس سے کر رہی ہے، لیکن کہتی میرے دل میں وسوسے آ جاتے ہیں. انسان ہے نا کہ میں اس کے ساتھ یہ سلوک کروں اور وہ میرے ساتھ یہ سلوک کرے. اور بعض کا یہ بھی ہوتا ہے کہ آپ معاف کر دیتے ہیں، اور بعض کا یہ ہوتا ہے کہ آپ غلطی پر نہیں ہوتے، غلطی کسی کی ہوتی ہے لیکن آپ جھگڑے کو ختم کرنے کے لیے معافی مانگ دیتے ہیں. کیونکہ بعض کا بڑے جو ہوتے ہیں وہ اپنی غلطی نہیں مانتے، بعض کا چھوٹے غلطی نہیں مانتے، بعض کا قوت والے غلطی نہیں مانتے، بعض کا ناک کا مسئلہ آڑے آ جاتا ہے. تو انسان کیا کرتا ہے، غلطی ہونے کے باوجود غلطی، جن کی غلطی ہے ان کو معافی مانگنی چاہیے، جن کی غلطی نہیں ہوتی غلطی نہ ہونے کے باوجود وہ معافی مانگ لیتے ہیں نا. تو جب دل میں خیال آئے یا شیطان ڈرائے کہ یا شیطان کچھ بھی ایسی بات کہے کہ لو بھائی، کیونکہ بعض کا لوگ کہتا ہے کہ پھر لوگ کہیں گے کہ یہی جو چھوٹی تھی نا اس لیے معافی مانگ لی، فلاں سچا تھا. تو حضرت عبداللہ بن عباس رضی اللہ عنہ کیا فرمایا کہ اللہ کے بارے میں یا دین حق کے معاملے میں، جیسے دین کے بارے میں کسی چیز میں شک ہو جائے، جیسے سود میں ہی لوگ سوچتے ہیں آج کہ سود پر عمل نہ کیا تو پھر ہم کامیاب نہیں ہو سکتے، ہم ترقی نہیں کر سکتے، ہم جی نہیں سکتے. تو کسی چیز کے، کسی آیت کے بارے میں، کسی چیز کے بارے میں کوئی بھی وسوسہ آ جائے، آپ کوئی اچھا عمل کرنا چاہ رہی ہیں لیکن وسوسہ آ رہا ہے، تو پھر یہ آیت پڑھ لینی چاہیے. کیونکہ یہ وہ آیت ہے جو کہ افضل ترین آیت ہے سورۃ حدید کی، اور ایسی آیت ہے جو ہزار آیتوں سے جو ہے وہ افضل ہے. اور امام غزالی رحمۃ اللہ علیہ نے فرمایا اللہ تعالیٰ کو جو ہے وہ معرفت کے اعتبار سے آخر کہا گیا ہے، کہ سب سے آخر معرفت اس کی ہے. انسان جیسے علم اور معرفت میں ترقی کرتا رہتا ہے، مگر یہ سب درجات جو اس کو حاصل ہوئے، راستے کی مختلف منزلوں پہ سے جو گزرا، اس کی انتہا اور آخری حد اللہ تعالیٰ کی معرفت ہے. یہ ہے اصل بات، علم کی ابتدا بھی علم کی انتہا بھی. ستاروں سے آگے جہاں اور بھی ہیں، ابھی عشق کے امتحاں اور بھی ہیں. سائنس نے اتنی ترقی کی، ڈھونڈنے والا ستاروں کی گزرگاہوں کا اپنے افکار کی دنیا میں سفر کر نہ سکا. جس نے سورج کی شعاؤں کو گرفتار کیا، زندگی کی شب تاریخ سحر کر نہ سکا. انسان ترقی سے کہاں سے کہاں تک پہنچ گیا، لیکن وہ اپنے آپ کو ڈھونڈ نہ سکا، وہ اپنے آپ کو پا نہ سکا. من عرف ربہ فقد عرف نفسہ، من عرف نفسہ فقد عرف ربہ, جس نے اپنے آپ کو پہچانا اس نے اپنے رب کو پہچانا, جس نے رب کو پہچانا اس نے اپنے آپ کو پہچانا. تو اصل بات کیا ہے کہ موتی سمجھ کے شان کریمی نے چن لیے, موتی سمجھ کے شان کریمی نے چن لیے قطرے جو تھے میرے عرق ان افعال کے. کہ جب انسان روتا ہے نا اور اس کی شرمندگی کے آنسو کہ مجھ سے یہ گناہ کیوں ہو گیا, میں نے یہ جملہ کیوں بول دیا, اتنی دفعہ سوچا تھا بولنا نہیں ہے, اتنا وعدہ کیا تھا کہ فلاں کو جب غصہ آئے گا بس بالکل ایک چپ اور سو سکھ اس پہ عمل کرنا تھا, لیکن آج پھر میں کیوں بول پڑی, میں کیوں بول دی. پھر آپ زبان کو کھینچتے ہیں, میں نے ہاتھ کیوں اٹھایا, میں نے نظر کیوں اٹھا لی, آپ افسوس کرتے ہیں. اور بعض اوقات پھر انسان روتا ہے اپنے گناہوں کا تصور کر کے روتا ہے. تو علامہ اقبال کہتے ہیں کہ موتی سمجھ کے شان کریمی نے چن لیے. اللہ بڑا کرم کرنے والا ہے, جب گناہگار انسان روتا ہے نا تو جو اس کے رونے کے آنسو ہے نا وہ موتی سمجھ کے اللہ چن لیتا ہے, موتی سمجھ کے شان کریمی نے چن لیے قطرے جو تھے میرے عرق ان افعال کے. ان افعال یعنی شرمندگی کے جو آنسو تھے نا, جو میں نے گناہوں پر شرمندہ ہو کر بہائے تھے, وہ اللہ نے چن لیے. اور آپ کو پتا ہے نا کہ وہ آنسو جو اللہ کے خوف سے انسان بہاتا ہے, اور اس آنکھ پر جہنم کی آگ حرام ہے جو اللہ کے خوف سے آنسو بہاتی ہے, اور وہ آنسو بڑے قیمتی آنسو ہیں. تو یہ آنسو کب بہائے جاتے ہیں؟ جب اللہ کی معرفت ملتی ہے. انسان کیوں روتا ہے؟ جب اس کو احساس ہوتا ہے کہ اللہ ہے بادشاہ. جب انسان کو اس بات کا احساس ہوتا ہے کہ اللہ میری چھپی باتیں بھی جانتا ہے, میری ظاہری باتیں بھی جانتا ہے, شروع کی بھی جانتا ہے اور آخر کی بھی جانتا ہے. ایک دفعہ نیویارک میں ایک عجیب قسم کا مقدمہ سامنے آیا, اور اس میں یہ تھا کہ لڑائی ہو گئی تھی, کچھ لوگوں گھر والوں کی لڑائی ہو گئی. اب لڑائی جب ہوئی تو ایک فریق ان میں سے بڑا عقل مند تھا. اب اس نے کیا کیا کہ جب لڑائی ہو رہی تھی اس نے نا جیسے ٹیپ آن کر دی. اب جو دوسرا جو لڑ رہا تھا, جو آل فال اور گالیاں بک رہا تھا, وہ ساری اس نے ریکارڈنگ اس کی کر لی کہ اس نے کیا کہا, کہا کیسے کیسے کہا. اور پھر جب وہ مقدمہ پیش ہوا تو اب ایک نے بھی کہا ہوگا, دوسرے نے بھی کہا ہوگا. میں تو ہمیشہ ایک بات کہتی ہوں کہ جب بھی کوئی بات ہوتی ہے ایسا نہیں ہوتا کہ کسی کی ذرا بھی غلطی نہ ہو. غلطی ضرور ہوتی ہے, کسی کی تھوڑی ہوتی ہے, کسی کی زیادہ ہوتی ہے. بعض کا جیسے کسی کی زیادہ جس کی غلطی ہے, جب وہ غصے میں آیا بولنے لگا, جس کی تھوڑی تھی اسے ایک جملہ بول دیا, اس کا ایک کا جواب دیا, آگے بھی وہ شروع ہو گیا, اب وہ چپ ہے. لیکن اب وہ چپ کیسے ہو, کیونکہ اس کو تو بس آ گیا غصہ نا. تو اب اس میں اس نے یہ کہا کہ میں نے تو ریکارڈنگ کی ہوئی ہے کہ فلاں نے جو جو باتیں کی تھیں, اور میں ہوں, ہم سچ پر ہیں اور وہ جھوٹ پر ہیں, اور وہ ان کی غلطی ہے نا. تو اب آپ دیکھیں کہ بعض اوقات یہ ہوتا ہے کہ شروع سے ریکارڈنگ نہیں ہوئی, اینڈ پر جا کر ہو گئی, لیکن یہ کائنات تو ساری ریکارڈنگ کر رہی ہے نا. تو یہ جو آیت ہے نا سورۃ حدید کی, یہ بتا رہی ہے کہ اللہ جو ہے ایسا احاطہ کرنے والا ہے کہ شروع سے بھی, بعد میں بھی, ظاہری بھی اور مخفی بھی, کہ وہی اول ہے, اس سے پہلے بھی کچھ نہیں تھا, وہی آخر ہے, اس کے بعد کوئی چیز نہیں ہوگی, وہی ظاہر ہے, وہ سب پر غالب ہے, اس پر کوئی غالب نہیں ہے. باطن کی ساری باتوں کو وہی جانتا ہے, لوگوں کی نظروں اور عقل سے جو چیز پوشیدہ ہے وہ بھی کون جانتا ہے؟ صرف اور صرف جو ہے وہ اللہ جانتا ہے. اور ہمیں یہ دعا بھی جو ہے اس کو اسی دعا کا جو انداز ہے اس کو ہم یاد کر سکتے ہیں. اچھا یہ دعا آپ پریشان ہوں گی کہ آپ کو کہاں سے ملے, آپ کو حدیث کی کتابوں سے بھی مل سکتی ہے, تفہیم القرآن میں بھی ہے, احسن البیان میں بھی ہے یہ دعا. اور اللہم رب السماوات السبعی و رب العرش العظیم, اور مزید جیسے پھر و ربنا و رب کل شیء, اور پھر آگے یا پیچھے کے الفاظ میں تھوڑا بہت فرق ہے, لیکن بہرحال آپ یہ دعا جو ہے یاد کر سکتے ہیں. اور یہ آپ نے حضرت فاطمہ کو بھی سکھائی, اور مختلف اس کے راوی ملتے ہیں جو اس کو روایت کرتے ہیں. اور اینڈ کیسے ہے اس آیت کا؟ وہو بکل شیءن علیم, وہ ہر چیز پر علم رکھتا ہے, وہ ہر چیز کو بخوبی جاننے والا ہے. هو الذی خلق السماوات والارض فی ستۃ ایام, وہی تو ہے جس نے پیدا کیا آسمانوں کو اور زمین کو چھ دنوں میں. سِتَّةِ اَيَّامٍ، 6 دنوں میں اللہ نے آسمان اور زمین کو پیدا کیا۔ اچھا، 6 دنوں میں آسمان اور زمین کو پیدا کرنے کی نوعیت کیا تھی؟ یہ آیات متشابہات میں سے ہے، ٹھیک ہے، متشابہات میں سے ہے، اس کے معنی اللہ ہی جانتے ہیں۔ پھر فرمایا ثم استوى على العرش، پھر وہ عرش پر بیٹھا۔ اور آپ دیکھیں تو آپ دیکھیں گی کہ استوى کا لفظ جو ہے آپ پہلے بھی پڑھ چکی ہیں کہ جیسے وہ کشتی جو تھی وَسْتَوَتْ عَلَى الْجُودِي، جودی پہاڑ پر کشتی جا کے ٹک گئی۔ تو استوى کا مطلب ہوتا ہے جیسے برابر کرنا، ٹھیک کرنا، جیسے سوا یسوی، ٹھیک کرنا، برابر کرنا، استوى۔ اور پھر ساتھ اللہ کی پریپوزیشن آ جائے تو ٹک جانا، جم جانا۔ کشتی جو تیر رہی تھی پانی پر، جب نوح علیہ السلام کی قوم پر عذاب آیا تھا تو کیا ہوا تھا؟ کشتی بھی تیر رہی تھی، تجری، بہتی جا رہی تھی۔ اور پھر وہ کیا ہوا، ایک وقت ایسا آیا کہ جب اللہ نے اس کو کہا کہ رک جا، اور آسمان اور زمین کو کہا کہ پانی نگل جاؤ تم اپنا اپنا، تو پھر کیا ہوا کہ کشتی جودی پہاڑ پر جا کر ٹک گئی۔ اسی طرح جو ہے الرحمن علی العرش استوى، ہے نا، الرحمن کا لفظ ملتا ہے کہ وہ پھر جو ہے وہ عرش پر جا کر بیٹھا۔ اچھا، اب اس کا کیا مطلب ہے کہ رحمان عرش پر جا کر بیٹھا؟ تو یاد رکھیے سورت آراف کی میں بھی آپ پڑھ چکی ہیں آیت 54، سورت یونس آیت 3، سورت حامیم سجدہ آیت 4، اور اس کے علاوہ اور سورت بقرہ میں بہت سی آیتیں آپ ایسی پڑھ چکی ہیں۔ تو اس آیت کے مفہوم کو سمجھنے کے لیے امام مالک رحمت اللہ علیہ کی بات کو یاد رکھنا ہے۔ میں نے پہلے بھی آپ کو سنائی تھی ایک دفعہ، ہے نا، کئی دفعہ سنا چکی ہوں کہ ان سے کسی نے پوچھا کہ الرحمن علی العرش استوى، اس کی کیا معنی ہے، اس کے بارے میں ہم ذرا ہمیں بتائیں۔ تو حضرت امام مالک رحمت اللہ علیہ نے فرمایا استوى معلوم و کیف مجھول ہے، اور اس کے بارے میں سوال کرنا بدعت ہے۔ یہ 3 باتیں یاد رکھیں، استوى معلوم و کیف مجھول، یعنی استوى کہ وہ جا بیٹھا، اللہ جو ہے وہ پھر جلوہ افروز ہوا، وہ تخت پر بیٹھا، بس اتنا ہی پتا ہے کہ اللہ نے اپنے بارے میں یہ لفظ کہا ہے۔ اب اس کی جو کیفیت ہے وہ مجھول ہے، پتا نہیں ہے کہ کس طرح سے، کیونکہ اللہ تعالیٰ کو ہم عام انسانوں پر جو ہے اس کا اطلاق نہیں کر سکتے۔ تو اس کی پھر کیفیت کیا ہے یہ ہم نہیں جانتے، ہم اس کو بیان نہیں کر سکتے۔ پھر اس کے بارے میں سوال کرنا، اس کے بارے میں جو ہے وہ تجسس کرنا جو ہے یہ کیا ہے، یہ بدعت ہے، یہ جائز نہیں ہے کہ انسان جو ہے اس بارے میں کوئی بھی بات کرے یا اپنی رائے سے کسی بات کا جو ہے وہ اظہار کرے۔ تو اس لیے کہ اللہ تعالیٰ نے جو ہے وہ اپنے بارے میں ہمیں جتنا بتایا ہے تو بس اتنا ہی ہمیں جو ہے وہ پتہ ہے، اس سے بڑھ کر میں اور آپ کوئی بات نہیں کر سکتے۔ مثلا آپ دیکھ لیجئے سورت آراف کی آیت 54، اِنَّ رَبَّكُمُ اللَّهُ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ فِي سِتَّةِ اَيَّامٍ ثُمَّ اسْتَوَى عَلَى الْعَرْشِ۔ تو استوا کے معنی علماء یہ کہتے ہیں علو اور استقرار، اور سلف نے اس کے معنی جو ہیں یہی مراد لیے ہیں کہ اللہ تعالیٰ عرش پر بلند ہے اور مستقر ہے، لیکن کس طرح، کس کیفیت کے ساتھ، اسے ہم بیان نہیں کر سکتے، اس کو، اس کے ساتھ کسی کی بھی تشبیہ نہیں دے سکتے۔ نعیم بن حماد کا قول ہے کہ جو اللہ کی مخلوق کے ساتھ تشبیہ دے اس نے بھی کفر کیا، اور جس نے اللہ کی اپنے بارے میں بیان کردہ کسی بات کا انکار کیا اس نے بھی کفر کیا، اور اللہ کے بارے میں اس کی یا اس کے رسول کی بیان کردہ بات کو بیان کرنا تشبیہ نہیں ہے، اس لیے کہ جو بات قرآن میں ہے وہ تو ہم بیان کریں گے اتنی ہی، مزید اس کو کسی سے ہم تشبیہ نہیں دے سکتے، ٹھیک ہے۔ تو اس پر ہم بلا کیف، اور کیف یعنی کیسے، اور بلا تشبیہ، اس کے بغیر اس پر ایمان لانا جو ہے وہ ہم پر لازم ہے۔ یعلم ما یلج فی الارض وما یخرج منہا، وہ خوب جانتا ہے، ما یلج جو داخل ہوتا ہے، ولا جا، وو لام جیم روٹ ہے، اس کے معنی ہوتے ہیں تنگ چیز میں داخل ہونا۔ ایک ہے نا دخلا، آپ کے ذہن میں سوال پیدا ہو سکتا ہے کہ دخلا لفظ کیوں نہیں آ گیا، یہاں پہ یلجو کی بجائے जो है यदखिलु आ जाता, तो वलजा का मतलब होता है तंग चीज में घुसना। यालमु वो जानता है, मा यलजु जो तंग में घुसता है, फिल अर्दी में जमीन, वो इस चीज को भी जानता है जो जमीन के अंदर दाखिल होती है। अब जमीन के अंदर क्या क्या चीज जो है जो जमीन में घुसती है, जमीन आप देखें इसमें बारिश के कतरे हैं, कोई सुराख तो नहीं आपको नजर आते लेकिन बारिश के कतरे हैं जमीन के अंदर घुसते चले जाते हैं। फिर इसी तरह से बीज जमीन में दाखिल होते हैं, जमीन में कहीं सुराख तो नहीं होते जब बीज किसान जो है वो डालता है बीज जमीन के अंदर, है ना, उसको हल चलाता है, लेकिन अगर जो है वो जमीन के अंदर बीज चले जाते हैं तो कौन लेके जाता है, अल्लाह ले जाता है और अल्लाह ही जानता है। फिर उन्हीं बीजों से वो जो बीज जमीन के अंदर चले गए, जमीन ने उनको कबूल कर लिया, उससे फिर फल फूल गल्ला जात और मेवा जात जो उगते हैं उनको भी अल्लाह जानता है, क्योंकि जमीन की, जमीन जैसे समझ लें कि बीजों के लिए कब्र बन जाती है, और उस कब्र में से कुछ बीज तो वहीं खत्म हो जाते हैं, नकारा नकम्मे वो नहीं उगते। अब वो उसमें से जो बीज जिंदा होकर बाहर आते हैं, जमीन उनको उगने देती है, फलते फूलते हैं वो, ये इसकी कमियत और कैफियत को कौन जानता है, अल्लाह जानता है। किसान भी नहीं जानता कि कितने बीज डाले थे और कितने उसमें से उग गए हैं। तो यहाँ पे जिक्र हो रहा है कि या लमूमा यले जो फिल अर्दी, कि वो खूब जानता है उस चीज को जो जमीन में जाए। और फिर मुफस्सरीन तो ये भी कहते हैं, मसलन जैसे कब्र के अंदर बहुत से मुर्दे जाते हैं, जमीन में मुर्दे भी तो जाते हैं ना, अच्छा कुछ तो हमने दफन कर दिए और कुछ ऐसे हैं कि कहीं भी मर गए कुछ नहीं पता। बाज लोग उसको राख बनाकर जो है वो डाल देते हैं, और बाज लोग बाज पानी में डूब कर मर जाते हैं, बाज के ऊपर कोई इमारत गिर जाती है, तो जमीन के अंदर जो कुछ भी जाता है। और इसके अलावा वैसे भी जमीन के अंदर जो है वो खूब जानता है जो जो चीज इस जमीन के अंदर जाए, जो कुछ भी जाएगा। और फिर इसके साथ ही इंसान के अमाल भी हैं, इंसान जो भी अमाल करता है तो कहां करता है, जमीन पर ही करता है ना, फिर उनको छुपाना चाहता है लेकिन अल्लाह जानता है। वमा यखरुज मिन्हा, और जो इससे निकले, तो जमीन से क्या क्या चीजें निकलती हैं, वो बीज जमीन में डाले थे फिर वो उगते हैं, तो फल हैं, गल्ले हैं, खुशबू वाले फूल हैं, बूटे हैं, जो भी निकलते हैं, जो चीज भी जमीन से निकलती है उसको अल्लाह जानता है, निकलती है और निकलेगी। मुर्दे जो जमीन से निकलेंगे, है ना, मुर्दे जो जमीन से निकलेंगे तो वो भी कौन जानता है, अल्लाह ताला जानता है। और जमीन से सिर्फ मुर्दे ही नहीं निकलेंगे बल्कि अल्लाह ताला ये भी बताते हैं कि वो वक्त ऐसा वक्त होगा कि जब कयामत आएगी तो होगा क्या, इज़ा ज़ुलज़िलतिल अर्दु ज़िलज़ालहा व अख़रजतिल अर्दु अस्क़ालहा व क़ालल इंसानु मा लहा यौमइज़िन तुहद्दिसु अख़बारहा। उस दिन जमीन अपने बोझ बाहर निकाल देगी, तो जमीन के अंदर से क्या निकलेगा, जमीन में जितने इंसान दफन हैं वो जमीन का बोझ हैं, कयामत वाले दिन जमीन उनको निकालेगी। तो इसी तरह मुर्दे जो जमीन में दफन किए जाते हैं अल्लाह के हुक्म से वो बाहर निकल आएंगे, जमीन के अंदर खजाने सोना चांदी के ढेर वो सारे निकाल दिए जाएंगे। और जब इंसान कुछ चीजें जमीन के अंदर छुपा देता है लेकिन उस दिन निकाल दिए जाएंगे। कुछ तो मुर्दों को दफन किया जाता है, कुछ को कत्ल करके जमीन के अंदर छुपा दिया जाता है, जमीन को अल्लाह हुक्म देगा तो वो भी सारे बाहर आ जाएंगे। तो ये सारा कुछ जो भी बाहर निकलता है, वमा यंज़िलु मिनस समाई, और जो आसमान से नीचे आए, आसमान से नाजिल होता है उतरता है, ये क्या है, फरिश्ते आसमान से आते हैं, बारिश आसमान से आती है, ओले बर्फ, फिर इसके बाद तकदीर आसमान से आती है, फिर फरिश्ते जो अल्लाह के अहकामात लेकर जो है वो उतरते हैं जमीन पर, नाजिल होते हैं, है ना। तो फरिश्ते जो अल्लाह के अहकामात लेकर जमीन पर आते हैं तो ये भी कौन जानता है, ये भी सिर्फ और सिर्फ जो है वो अल्लाह ताला जानते हैं। और अल्लाह ताला खुद कुरान में ये बात बताते हैं تنزل الملائكة والروح فيها بإذن ربهم من كل أمر سلام هي حتى مطلع الفجر وما ينزل من السماء اور جو آسمان سے نیچے آئے وما يعرج فيها اور جو چڑھ کر اس میں جائے. اب چڑھ کر کیا جاتا ہے اس میں؟ ایک رائے یہ ہے کہ فرشتے جو نیچے اترتے ہیں پھر وہ اوپر بھی چڑھتے ہیں جاتے ہیں, اور کچھ فرشتے جو ہیں وہ فجر اور عصر کے وقت ان کا تبادلہ ہوتا ہے. جو فجر میں آئے ہوئے ہوتے ہیں نا عصر کے وقت وہ اوپر جاتے ہیں, اور جو عصر میں آئے ہوتے ہیں فجر میں وہ اوپر جاتے ہیں. دوسرا کہتے ہیں کہ عمل, انسان کے عمل بھی تو اوپر جاتے ہیں نا, اور یہ عمل کون لے کر جاتا ہے؟ فرشتے لے کر جاتے ہیں. جیسے حدیث میں آتا ہے کہ اللہ کی طرف رات کے عمل دن سے پہلے اور دن کے عمل رات سے پہلے چڑھتے ہیں. یہ صحیح مسلم کی روایت ہے کہ اعمال جو ہیں وہ اللہ کے پاس جاتے رہتے ہیں. جیسے کوئی پرنسپل ہے وہ کیا کرتا ہے, وہ تمام ٹیچرز کی رپورٹ دن بھر کی کہ کون ٹیچر کب آیا, کب کیا 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 پڑھایا. تو ایک ہوتا ہے نا کہ ایک ایسا رجسٹر ہوتا ہے کہ جس میں ہر ٹیچر جو ہے وہ اپنے سبجیکٹ کے بارے میں تفصیل بھی لکھتا ہے اور پرنسپل کے سامنے بھی پیش کی جاتی ہے کہ یہ ڈیلی کی آج کی ٹیچرز کی رپورٹ ہے, اور پھر پرنسپلز کے سامنے کہ آج فلاں کلاس کی حاضری اتنی ہے, فلاں فلاں ٹیچر ایبسینٹ ہے, فلاں فلاں کی یہ کارکردگی ہے. ایک رپورٹ پیش کی جاتی ہے ڈیلی بیسس پر, روز نامچہ لکھا جاتا ہے. اب آپ دیکھیں کہ یہ دنیا کا کوئی اقتدار رکھنے والا نہیں ہے, دنیا دار نہیں ہے, بلکہ اللہ کی ذات ہے, اور اس کے پاس جو ہے وہ کیا ہوتا ہے کہ وما یارجع فیہا, اور جو کچھ چڑھ کر جائے اس میں, فیہا اس میں, تو اس سلسلے میں کیا بتایا جا رہا ہے کہ فرشتے انسان کے اعمال, اور تیسرا کیا انسان کی روحیں, وہ بھی تو اوپر چڑھائی جاتی ہیں نا, علیین میں یا ہوتی ہیں یا پھر سجین میں ہوتی ہیں. اور آپ نے پڑھا تھا, میں نے آپ کو بتایا تھا معراج کے واقعات کے بارے میں جب احادیث, کہ جب وہ جس آسمان پر جاتے تھے تو جبرائیل علیہ السلام دروازہ نوک کرتے پھر پوچھتے کہ, اور پھر اندر کا فرشتہ جو نگہبان دربان تھا پوچھتا کہ کون ہے, تو کہتے کہ جبرائیل اور اس کے ساتھ جو ہے محمد صلی اللہ علیہ وسلم. پھر وہ پوچھتے کہ خود آئے ہیں یا بلائے گئے ہیں, تو جبرائیل علیہ السلام کہتے تھے کہ یہ بلائے گئے ہیں, اللہ تعالیٰ نے ان کو بلایا ہے اس لیے آئے ہیں, پھر ان کے لیے دروازہ کھولا جاتا تھا. تو اوپر چڑھتے ہیں اعمال بھی, انسان خود بھی, اور پھر ہر آسمان پر ان کا کیسا استقبال ہوتا ہے, کیونکہ کچھ اعمال ہیں جو اوپر سے نیچے پھینک دیے جاتے ہیں. ہر سکریننگ ہوتی ہے, اگر کسی میں غیبت ہے, کبر ہے, ریاکاری ہے, تو درجہ بدرجہ چڑھتے سکریننگ ہوتی رہتی ہے اور اعمال جو ہے پھینکے جاتے ہیں, حتیٰ کہ نمازیں بھی منہ پر ماری جاتی ہیں, ہے نا. آپ دیکھیں, آپ جاتی ہیں سامان لے کر, آپ ایئرپورٹ سے سفر کر رہی ہیں, جہاز سے ایئرپورٹ پر جاتی ہیں, آپ کے سامان کی بھی سکریننگ ہوتی ہے, ہر طرح کا سامان نہیں جا سکتا, ہے نا, کچھ رولز ریگولیشن ہے. لیکن یہاں پہ جاتا تو ہے, ساتھ ہی فرمایا وہ ماکم اینما کنتم, جہاں کہیں بھی تم ہو وہ تمہارے ساتھ ہے. یہ بڑی اہم آیت ہے, تم خشکی پہ ہو, تم تری پہ ہو, تم رات میں ہو یا دن میں, گھر کے اندر ہو یا صحرا میں, تم کسی پارٹی میں ہو یا پھر یہ کہ اکیلے کمرے کے اندر کھڑکی بند کر کے کوئی گندی مووی دیکھ رہے ہو, کسی کو بھی نہیں پتا, یا کوئی تو نہیں دیکھ رہا نا, چیٹنگ کر رہے ہو, چیٹنگ کر رہے ہو, ای میل بھیج رہے ہو, فون پر بیٹھے ہو, چھپا کر سب سے کسی کو قتل کر رہے ہو, کسی کی باتیں کر رہے ہو, کوئی چوری کر رہے ہو, کوئی ڈاکہ ڈال رہے ہو, خلوت میں ہو یا جلوت میں, تہجد پڑھ رہے ہو یا فرض نماز پڑھ رہے ہو, تمہارا ظاہر, تمہارا باطن, تمہارا اندر, تمہارا باہر, تمہاری ابتدا, تمہارا اختتام, کوئی نہیں جانتا. وَهُوَ مَعَكُمْ أَيْنَمَا كُنْتُمْ, جہاں کہیں بھی تم ہو وہ تمہارے ساتھ ہے. اور آپ جو ہے وہ والی بات بھی جانتی ہیں کہ جب حضرت محمد صلی اللہ علیہ وسلم اور حضرت ابو بکر صدیق رضی اللہ عنہ کے سر کی قیمت کتنی لگ گئی تھی؟ 100 اونٹ. کہ اہل مکہ نے کہا تھا ان دونوں یا دونوں میں سے کسی ایک کو زندہ یا پھر نعوذ باللہ مردہ, کسی بھی حال میں پکڑ کر لایا جائے, ان کا سر لایا جائے, تو 100 اونٹ کا انعام مقرر کیا تھا. اور اس وقت وہ غار میں تھے, اور ابو بکر صدیق رضی اللہ عنہ جب پریشان ہو گئے کہ وہ تو غار کے دہانے تک پہنچ گئے اور ان کے قدم نظر آ رہے ہیں, اور اگر انہوں نے ہمیں دیکھ لیا تو تو اس وقت رسول اللہ صلی اللہ علیہ وسلم نے کیا کہا تھا؟ اذ یقول لصاحبه لا تحزن ان اللہ معنا، سورۃ توبہ آیت 39. یہ اس وقت تو اپنے ساتھی سے کہہ رہا تھا لا تحزن ان اللہ معنا، تو جب وہ چھپے تھے اللہ تو تب بھی ساتھ تھا، جب وہ اہل مکہ نے احاطہ کر لیا تھا، گھیراؤ کر رہے تھے، تب بھی ساتھ تھا، جب سوراقہ آیا تھا اللہ تو اس وقت بھی دیکھ رہا تھا. سوراقہ کو زمین کے اندر دھنسایا کس نے؟ اللہ نے. وہ جو اہل مکہ غار کے دہانے پر پہنچ گئے تھے اور پھر وہ مکڑی نے جو جالا بن دیا، وہ جو ادھر ادھر دیکھ رہے تھے، وہ چاہتے ذرا سا اگر نیچے جھانکتے تو کہتے ہیں کہ وہ دیکھ لیتے، تو ان کو کس نے ناکام اور نامراد لٹا دیا؟ کس نے؟ اللہ نے. کسی شاعر نے، مومن کا یہ شعر ہے، بڑا خوبصورت ہے، بہت پہلے یاد کیا تھا کہ تم میرے پاس ہوتے ہو گویا جب کوئی دوسرا نہیں ہوتا. اور شاعر کہتے ہیں کہ مومن جو ہے اس کے اس شعر نے ان کو بڑی جو ہے وہ دی ہے، عزت دی ہے اور بڑا ایک دوام شہرت دیا ہے. تم میرے پاس ہوتے ہو گویا جب کوئی دوسرا نہیں ہوتا. اور بہت سے زندگی میں لمحات واقعات ایسے آتے ہیں، آپ تنہا ہوتے ہیں، نہ شوہر ساتھ دیتا ہے، نہ اولاد، نہ دوست پاس ہوتے ہیں، نہ والدین، کوئی بھی ساتھ نہیں ہوتا، نہ دولت، نہ کرسی، نہ گھر، نہ مال، کوئی بھی چیز نہیں. اور آپ اسی وقت کو یاد کر لیں، دور نہ جائیں، جب بچہ پیدا ہوتا ہے، جب عورت ڈلیوری کے وقت تکلیف سے گزرتی ہے، کوئی بھی اکیلی ہوتی ہے، اپنے اوپر وہ تکلیف برداشت کرتی ہے. اور قرآن بھی اس کی جو ہے اس بات کو کہ زوف پہ زوف اٹھا کر پیٹ پہ رکھا اور پھر اس کو جن دیا، اور حدیث سے بھی ہمیں پتا چلتا ہے نا. تو مشکل وقت میں جب بچہ دنیا میں آتا ہے تو بچہ بھی کتنی تکلیف میں ہوتا ہے. آپ دیکھیں منہ سوج گیا، کیا کیا اس کی حالت ہوتی ہے، لیکن کوئی اس کے کام نہیں آتا. اور جب انسان مرتا ہے، جب دنیا سے جاتا ہے، اذا بلغت الحلقوم، جب جان حلق تک پہنچ جاتی ہے، اور اس وقت انسان دیکھ رہا ہوتا ہے، کوئی مدد نہیں کر سکتا، اس وقت بھی انسان تنہا ہوتا ہے. لیکن یاد رکھیں، خوشیاں ہیں یا غم ہے، خلوت ہے یا جلوت ہے، ظاہر ہے یا باطن ہے، کسی چیز کی ابتدا ہے یا انتہا ہے. وَهُوَ مَعَكُمْ أَيْنَمَا كُنْتُمْ، اور جہاں کہیں تم ہو وہ تمہارے ساتھ ہے. میری پیاری بہنوں، میں اور آپ اپنا اپنا محاسبہ کریں. آپ میں سے ہر شخص اپنے آپ سے سوال پوچھے، کیا مجھے ہر وقت یہ بات یاد رہتی ہے، اللہ از واچنگ می؟ یہ بات نوٹ کر لیں، اللہ از واچنگ می، اللہ مجھے دیکھ رہا ہے، میں ہر وقت اللہ کی نظروں میں ہوں. کیا میں ہر وقت اس بات کو یاد رکھتی ہوں؟ اگر مجھے یہ بات یاد ہے، پھر ہو نہیں سکتا کہ آپ کو اگر یہ بات یاد ہے یا مجھے یاد ہے، تو آپ جو ہیں، اگر یہ پتہ ہے کہ اللہ میرے ساتھ ہے، اللہ مجھے دیکھ رہا ہے، بصیر ہے، تو پھر انسان جو ہے وہ چوری کرے، ڈاکہ ڈالے، یا کسی کے حقوق میں کمی کرے اور عدل نہ کرے. اور اگر انسان کو یہ پتا ہو کہ اللہ سمیع ہے، وہ سن رہا ہے، کیونکہ ہر میت اللہ میرے ساتھ ہے، تو پھر ہو نہیں سکتا کہ انسان غیبت کرے. میں چغلی کیوں کرتی ہوں؟ میں غیبت کیوں کرتی ہوں؟ میں جھوٹ کیوں بولتی ہوں؟ اپنا محاسبہ کریں. میں زبان کی حفاظت کیوں نہیں کرتی؟ میں بھول جاتی ہوں کہ اللہ میرے ساتھ ہے، میں بھول جاتی ہوں، اور میں سوچتی ہوں واقعی اللہ میرے ساتھ نہیں ہے. کیونکہ جب غیبت چغلی آپ کرتی ہیں، تب بھی تو اللہ دیکھ رہا ہے نا، تب بھی تو اللہ سن رہا ہے نا. وہ ایک عربی میں ایک کہانی بیان کی جاتی ہے کہ ایک آدمی گیا کہیں، ساتھ اس کا بیٹا تھا، اور چوری کرنے کے لیے باپ گیا، چھوٹے سے بیٹے کو ساتھ لے گیا، اور بیٹے سے کہا کہ بیٹا درخت پر چڑھ گیا، کہا کہ بیٹا جو ہے جب کوئی دیکھے تو مجھے بتا دینا. اب جو ہی باپ درخت پہ چڑھا تو باپ بیٹے نے شور کرنا شروع کیا، ابا دیکھ رہا ہے، ابا دیکھ رہا ہے، ابا نیچے آ جا دیکھ رہا ہے. باپ نے اور دیکھا نہ تو بھاگا بھاگا نیچے آیا، اور جب نیچے آیا تو سانس چڑھا، پریشان حال، دائیں بائیں کوئی نظر نہ آیا. پوچھا کہ کہاں ہے جو مطلب دیکھ رہا ہے، تو کہنے لگا اوپر آسمان کی طرف بچے نے اشارہ کیا کہ ابا اللہ دیکھ رہا ہے. تو جب ابا اوپر چڑھا تھا درخت پہ، اللہ تو تب بھی دیکھ رہا تھا، لیکن اللہ کو بھول کر یاد کس کو رکھا کہ مالی یا مالک، جو اس باغ کا مالک ہے، کہیں وہ تو نہیں دیکھ رہا. اور آپ وہ بات بھی یاد رکھیں کہ وہ عورت جو دودھ میں پانی ملاتی تھی، غریب تھی، عمر فاروق رضی اللہ عنہ کا دور ہے، اور اللہ دیکھ رہا ہے نا، رات کے وقت عمر فاروق رضی اللہ عنہ بستر پر لیٹے نہیں ہیں، اس بات کی فکر ہے کہ میری رعایا میں، حضرت عمر کہا کرتے تھے رضی اللہ عنہ کہ اگر دریائے دجلہ یا فرات کے کنارے ایک بکری کا بچہ بھی بھوکا مر گیا تو قیامت کے دن اللہ مجھ سے پوچھے گا. تو راتوں کو نکل نکل کر اور اٹھ اٹھ کر چکر لگایا کرتے تھے. اور اب چکر لگا رہے ہیں تو ایک گھر سے آواز آ رہی ہے، لڑائی ہو رہی ہے ماں اور بیٹی میں. ماں پانی میں لانا چاہتی ہے دودھ میں کہ زیادہ ہو جائے، غریب ہیں گزارا کیسے کریں گے. اور بیٹی کہہ رہی ہے کہ ماں امیر المومنین نے حکم دیا ہوا ہے کہ ملاوٹ نہیں کرنی. حدیث ہے نا، من غشا فلیس منا، جس نے ملاوٹ کی وہ ہم میں سے نہیں. اور اس وقت جو ہے بیٹی منع کرتی ہے اور ماں پانی میں لانا چاہتی ہے. یوتھ، اور یوتھ از اور فیوچر. یہ جو ہمارے بچے ہیں یہ ہمارا فیوچر ہیں، ہمارا اسلام ہے، یہ ہماری تاریخ کے جگمگ جگمگ کرتے ستارے ہیں. اور یوتھ میں سے زیادہ لوگ تھے جو پیغمبروں پر ایمان لائے اور انہوں نے تاریخ کے دھارے بدل دیے. اور اب یہ ایک بچی ہے. اب حضرت عمر فاروق رضی اللہ عنہ نے اگلے دن جب دربار لگایا، بیٹھے ہیں اور کہا کہ فلاں گھر کے اندر جو لوگ تھے نا ان کو بلا کر لایا جائے. اب جب ان کا خبر پہنچی تو کانپ رہے ہیں یہ لوگ، پریشان ہیں کہ پتہ نہیں امیر المومنین نے بلایا تو کیا کہا جائے گا. اور پھر پوچھا کہ بتاؤ کیا بات تھی. اور اب صحیح صحیح بات جب بتا دی گئی تو آپ کو پتا ہے کہ حضرت عمر فاروق رضی اللہ عنہ نے کوئی سزا نہیں دی. کیا کہا انہوں نے؟ کہا اپنے بیٹوں سے کہا کہ کوئی ہے جو اس جھونپڑی میں رہنے والی لڑکی کو جو ہے وہ اپنی بیوی بنا لے. اور حضرت عمر فاروق رضی اللہ عنہ نے اس جھونپڑی میں رہنے والی بیٹی کو، لڑکی کو جو ہے نا، اپنی بہو بنا لیا. یہ ہے دنیا میں تقویٰ کا انعام، اللہ کی مائیت، اللہ کے سمیع اور بصیر ہونے کا کہ اللہ سن رہا ہے، اللہ دیکھ رہا ہے. وَهُوَ مَعَكُمْ أَيْنَمَا كُنْتُمْ، تم جہاں کہیں ہو اللہ تمہیں دیکھتا ہے. میں کہتی ہوں خدا کی قسم، اگر آج اس ایک آیت پر بھی آج کا مسلمان عمل کر لے، آپ عمل کر لیں اور میں عمل کر لوں، ہماری زندگیاں جو ہیں وہ تقویٰ کی زندگیاں بن جائیں، ہماری زندگیاں وہ زندگیاں بن جائیں کہ آج یہ فرشتے اتر کر جو ہے نا وہ سلام بھیجیں، اللہ کا سلام لے کر آئیں. ہر وقت یہ خوف کہ اللہ دیکھ رہا ہے، اللہ سن رہا ہے. نہ استاد کا ڈر، نہ کسی مانیٹر کا. عورت کو شوہر کا ڈر نہ ہو، شوہر کو بیوی کا نہ ہو، بچوں کو والدین کا نہیں. آج ہمارے بچے ڈبل فیس ہو گئے. کیوں؟ والدین کا تو ڈر ہے لیکن اللہ کا ڈر نہیں ہے. آج اللہ کے سمیع اور بصیر ہونے کے پہرے بٹھائیے اپنے دلوں میں، اپنے ضمیروں میں، اپنے عملوں میں. وَهُوَ مَعَكُمْ أَيْنَمَا كُنْتُمْ، اور جہاں کہیں تم ہو وہ تمہارے ساتھ ہے. ایک دفعہ بیت المال کے اونٹ نکل گئے، گم ہو گئے. حضرت علی کا بھی واقعہ آتا ہے اور حضرت عمر کا بھی آتا ہے رضی اللہ عنہما، کہ اب گرمی کا موسم ہے، ننگے پاؤں بھاگ رہے ہیں ان کو ڈھونڈنے کے لیے. اور کوئی حضرت عبد الرحمن بن عوف کے بارے میں آتا ہے یا حضرت علی کے بارے میں آتا ہے کہ وہ آئے اور کہنے لگے کہ امیر المومنین آپ کیوں بھاگنے لگے، آپ نے ہمیں کیوں نہیں بتا دیا کہ ہم اونٹ ڈھونڈ لاتے. کہا کہ قیامت کے دن تم سے نہیں پوچھا جائے گا، مجھ سے پوچھا جائے گا. یہ مسلمانوں کے بیت المال میں سے گئے ہیں. اور بیت المال کی رکھوالی ذمہ داری کس کی ہے؟ میری ہے. اور آج مسلمانوں کے بیت المال کا حال کیا ہے کہ اگر ایک بادشاہ بھی بیت المال کے اوپر اس کے پیسے لے کر اگر حج بھی کرنے جاتا ہے یا عمرہ کرنے جاتا ہے تو ساتھ میں جو ہے 313 لوگ جاتے ہیں اور 1000 جاتے ہیں، اور سارا خرچہ بیت المال پہ ڈال دیا جاتا ہے. یعنی ہواری جو بھی وزیروں کے ہیں اور مشیروں کے ہیں، قومی اسمبلی کے ممبر ہیں، تو قوم کے خزانے لوٹ کر اس کو مفت کا مال سمجھتے ہیں. عوام جو ہے مر رہی ہے، بھوکی مر رہی ہے، اور امیر کیا کر رہا ہے؟ مزے لوٹ رہا ہے. اور آپ سوچ لیں کہ وہ دور اور آج کا دور، اس میں فرق کیا ہے؟ واہ واہ ماکم اینا ما کنتم، یہ لوگ بھول گئے. واللہ بما تعملون بصیر، اور جو کچھ تم کر رہے ہو اللہ دیکھ رہا ہے. اللہ ہمارے عملوں کا محافظ ہے، نگہبان ہے. یہ سورت حدید کیسی زبردست ہے، آپ سوچیں ذرا کیسا اللہ کا تعارف ہے، اور زبردست تعارف ہے. اب آپ دیکھیں کہ میت کے ساتھ ہی اللہ کا جو علم ہے اس کا احساس دلاتے ہوئے واللہ بما تعملون بصیر، اب بصیر کا ذکر ہو گیا باسوات راہ سے. اور بصیر جو ہے اس کے معنی کیا ہیں؟ کہ اللہ تعالی کی ذات جو ہے वो हमेशा से देख रही है और हमेशा देखती रहेगी। लहू मुल्कु समावाति वल अर्द, उसी के लिए है बादशाही आसमानों की भी और जमीन की भी। अब आप देखें कि आम तौर पे बादशाहत का क्या हाल होता है कि एक बादशाह जाता है तो दूसरा आ जाता है, लेकिन यहाँ पे कहा जा रहा है कि असल बादशाहत अल्लाह की है। लहू मुल्कु समावाति वल अर्द, आसमानों और जमीन की बादशाहत उसी की है। वा इल्लल्लाही तुर्जाउल उमूर, और तमाम काम उसी की तरफ पहुंचाए जाते हैं कि तमाम चीजों का मालिक अल्लाह है और वो जिस तरह चाहता है तसर्रुफ करता है। और जैसे दुनिया में आर्जी तौर पर कुछ लोग चीजों के मालिक भी बन जाते हैं ना, जैसे मसलन आप में से कोई अपना जेवर अपनी बेटी को देता है, जैसे एक औरत कहने लगी कि मेरे पास जो है चार कड़े हैं, कहने लगी एक एक कड़ा तो हो गया दोनों बेटों का और दो कड़े जो है ना ये मैं अपनी बेटी को दे देती हूँ। लेकिन इससे पहले भी किसका माल था? अल्लाह का था। और जब सारे मर जाएंगे तो ये किसका माल होगा? तब भी अल्लाह का। तो आर्जी तौर पर इंसान देता है ना अगर किसी को कोई चीज देता है, लेकिन असल बादशाहत अल्लाह की बादशाहत है और तमाम काम उसकी तरफ लौटाए जाते हैं। ये बहुत जो है ना डराने और कांपने वाली, कंपा कपकपी तारी कर देने वाली आयत है। तमाम अमूर उसकी तरफ लौटाए जाते हैं, अच्छा अमल करेंगे तो भी, बुरा अमल करेंगे तो भी। यूलिजुल लैला फिन नहारी व यूलिजुन नहार फिल लैल व हुवा अलीमुम बिजाति सुदूर, वही रात को दिन में ले जाता है, वही दिन को रात में दाखिल करता है। इसका मतलब क्या है? कभी रातें लंबी, कभी दिन लंबे, कभी के दिन छोटे, कभी की रातें। और आजकल क्या है कि रात छोटी है और दिन जो है वो लंबा होता जा रहा है। तो कभी दिन छोटा होता है तो रात बहुत लंबी होती है, कभी दोनों बराबर होते हैं, कभी सर्दी का दिन कभी गर्मी का, कभी मौसम बहार का कभी खिजां का। तो ये मौसमों का तगैयर और तबदल जो है, तगैयर और तबदल जो है ये अल्लाह के हुक्म से है, ये उसी की मशीयत के मुताबिक है। और मैं सोच रही थी वैसे इंसान बड़ा नशुकरा है, अभी सर्दियां गई नहीं हैं और गर्मियां आई नहीं हैं। परसों की बात है कि एक छोटी सी बच्ची कह रही थी उफ उफ बड़ी गर्मी है। आज जब मैं क्लास में आई तो हमारी एक बहन भी ऐसे ऐसे कर रही थी, जैसे अपने हाथ से ही कि गर्मी है। तो मैंने पूछा कि क्या बात है, हीट ज्यादा है? अभी आप देखें तो ऐसा मौसम नहीं है कि हम कहें कि उफ ये मुसीबत, उफ ये गर्मी, उफ ये सर्दी। लेकिन इंसान का हाल क्या है? राबिया बसरी रहमतुल्लाह अलैह की बात को याद रखें कि वो ये कहती हैं कि इतना अरसा जो है, जैसे एक शख्स के सर में जब दर्द हुआ तो सर पे पट्टी बांध ली और कहने लगा हाय सर में दर्द। तो उसने कहा कि इतना अरसा अल्लाह ने तुम्हें सेहत दी थी कि आप शुक्र की पट्टी भी बांध दी थी, आज सर पे पट्टी बांध लिया तुमने। तो असल बात क्या है कि सब्र करे और बर्दाश्त करे, और इजहार उफ उफ कहना जो है ना हाय, इसको अपनी जिंदगी से निकालें। अल्हम्दुलिल्लाह 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 ही अला कुल्ली हाल, इसको अपनी जिंदगी का मकसद बनाएं। वही रात को दिन में ले जाता है, वही दिन को रात में दाखिल करता है। सवाल ये पैदा होता है कि आयत नंबर 4 में भी यही बात आई, यहां पे भी आई, तो क्यों? ताकीद के लिए कि कुदरत, कुदरत के करश्मे, आसमान और जमीन के अंदर जो कुछ भी हो रहा है ये सब अल्लाह की मशीयत और अल्लाह की कुदरत के मुताबिक है। तो क्या करो कि जब आसमान और जमीन का जर्रा जर्रा तो अल्लाह की बंदगी करे और अल्लाह की अताअत करे, तो हमें भी क्या करना चाहिए? हमें भी अल्लाह की बंदगी और अताअत करनी चाहिए। क्यों? असल में रात और दिन ना एक दूसरे का ताकुब कर रहे हैं, रात और दिन जो है ताकुब कर रहे हैं। रात और दिन पैदा कैसे होते हैं? जमीन किसके गिर चक्कर लगा रही है? सूरज के गिर। तो जमीन का सूरज के गिर चक्कर लगाना और तमाम जितने भी सैयारे हैं उनका अपने अपने ऑर्बिट में चलना, उससे जो है कायनात के अंदर एक तगैयुर आ रहा है, तब्दीली आ रही है। औकात बदलते हैं, मौसम बदलते हैं, फूल खिलते हैं और फल जो है वो पकते हैं। तो ये सारा कुछ जो है ये इस चीज की तरफ इशारा है कि जैसे रात और दिन कभी छोटे कभी बड़े होते हैं, एक वक्त ऐसा आएगा कि तुम्हारी जिंदगी की रात भी खत्म हो जाएगी, तुम्हारी जिंदगी का दिन भी खत्म हो जाएगा और वो दिन होगा मौत का दिन, और वो दिन होगा अल्लाह की तरफ जाने का दिन, और फिर दिन वो होगा हिसाब किताब का दिन। तो याद रखना कि वह हुआ अलीमुम बिजाती सुदूर, वो सीनों के अंदर की पोशीदा बातों को जानने वाला। सुदूर सदर की जमा है, कि दिल के अंदर तौहीद है या कुफ्र, तुम्हारा जाहिर क्या है, बातिन क्या है। ऊपर वाली आयत में कहा वा इल्लल्लाह तुर्जउल उमूर, काम सारे उसकी तरफ लौटते हैं, सारे अमाल उसकी तरफ जाते हैं। यहाँ पे कहा जा रहा है कि दिलों के अंदर, सीनों के अंदर जो कुछ है उनको भी वो खूब जानता है कि हमारे दिल के अंदर क्या है, और हमारे दिल के अंदर 100 ख्याल आते हैं और जाते हैं। तो अल्लाह दिलों को भी जानता है। अल्लाह यालमु मन खलक, क्या वही ना जानेगा जिसने इंसान को पैदा किया। और ये आयत जो है ये बहुत ज्यादा डराने वाली है कि अल्लाह हमारा जाहिर बातिन, हमारा जो कुछ भी है, मख्फी है या पोशीदा, अल्लाह जानता है। तो ये पूरी जो आयात हैं, खास तौर पर सूरत हदीद की आयत नंबर 1 से लेकर 6 तक, ये अल्लाह ताला का तारुफ देती हैं, अल्लाह ताला का जो कमाल है, जो अल्लाह की सिफात है, कायनात जो अल्लाह के अल्लाह ताला के हुक्म से चल रही है। और ये जो सारी आयात हैं, ये अल्लाह का तारुफ देते हुए दो बातें मेरे और आपके सामने रखती हैं निचोड़ के तौर पर। नंबर एक, कि कायनात किसी खलंडड़े का खेल नहीं है, अल्लाह ताला ने कायनात को बामकसद बनाया है। और दूसरी बात जो अल्लाह ताला इन आयात में मुझे और आपको कह रहे हैं, वो दूसरी बात ये है कि इंसान, जब सारे काम अल्लाह की तरफ लुटाए जाते हैं तो तुम्हें भी अल्लाह के दरबार में जाना होगा, हशर नशर होगा और हिसाब किताब होगा। तो ये जिंदगी दुनिया की जितनी भी है, ये क्या है, ये सारी आरजी है, नापायदार है, और तुम सबको जमा करके फिर अल्लाह ताला तुम सबका हिसाब लेगा, जजा या सजा मिलेगी। और जजा सजा कैसे मिलेगी, ये अल्लाह की सिफात के मुताबिक, कि जो अलीम है, जो कदीर है, जो अजीज है, जो हकीम है, जो बसीर है, वह हुआ अलीमुम बिजाति सुदूर है। तो आइए हम सब मिलकर अपने आप जो है उनमें एक नई जिंदगी पैदा करें, एक नई सुबह की इब्तदा करें, और ऐसी सुबह की कि जिसमें अल्लाह के अलीम और बसीर होने के पहरे बिठाएं। आइए हम भी वो झोंपड़ी में रहने वाली लड़की का किरदार अदा करें। आइए हम भी अपने ऊपर जो है वो अल्लाह के ऐसे पहरे बिठाएं कि कोई पूछे या ना पूछे, बस अल्लाह का खौफ हमें गुनाहों से रोक दिया करे। जैसे चैटिंग करते हैं जब बच्चे और कंप्यूटर पे होते हैं, तो जूही अम्मी को देखा तो फौरन वो एक बटन दबाते हैं तो कहां से कहां चले जाते हैं। माँ बाप चीखते ही रह जाते हैं कि वो वाला पहले लाओ जिसपे पहले, तो कहते नहीं नहीं वो तो बस ऐसे ही था, वो तो मैं तो देख ही रहा था ना। इसी तरह फोन और बहुत सी बातें। तो हम सबको अल्लाह ताला बेहतर तरीके से अमल करने वाला बनाए, और हम सब जो है अपनी जिंदगियों का जायजा लें और अपना मुहासबा करें, और अल्लाह की सिफात का अक्स अपने अंदर पैदा करें। अच्छा, सिफात का अक्स कैसे पैदा करेंगे? मसलन अल्लाह अलीम है, तो हर वक्त इस बात का एहसास रखें कि अल्लाह ताला चूंकि जानता है तो मैं गलत काम ना करूं। अल्लाह बसीर है, तो इस सिफात का कैसे अपने अंदर अक्स पैदा करेंगे कि अल्लाह देख रहा है, तो जब मैं अल्लाह की नजरों में हूं तो मैं गलत काम ना करूं। फिर आप देखें कि अल्लाह खालिक खलाका, तो मैं उसकी मखलूक बन के जियूं, मैं जो हूं खुद अपने ऊपर जो है अपनी मर्जी ना करूं। फिर इसी तरह अल्लाह कदीर कुदरत वाला है, तो फिर मैं उसकी कुदरत से डरूं। फिर इसी तरह अल्लाह अजीज है, गालिब है, तो इज्जत अल्लाह ही के पास है, अल्लाह के पास तलाश करूं, और जबरदस्त भी वही है, मैं उससे डरूं।